नमस्कार। रेडियोभिजन 91.6 MHz तथा www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 7 बजेको भिजन न्युज अपडेट पछि हरेक महिनाको 10 गते प्रसारण हुने जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग हामी हल्दीबारी गाउँपालिकाभित्र भएका जनताको गुनासोहरूलाई त्यहाँका जनप्रतिनिधि र कर्मचारीहरूले कसरी सम्बोधन गर्नुहुन्छ भन्ने विषयमा कुराकानी गर्नेछौँ र हरेक महिनाको 10 गते यो कार्यक्रम प्रसारण हुने गर्दछ। आजको जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग कार्यक्रममा हामीले हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालसँग कुराकानी गरेका छौँ। उहाँलाई आज हामीले यो कोभिडका बीचमा पछिल्लो समयमा भइरहेका गतिविधिहरूलाई कसरी हेरिरहनु भएको छ, जनताका गुनासालाई कसरी सम्बोधन गरिरहनु भएको छ भनेर हाम्रा सहकर्मी पुष्प बरालले सोध्नु भएको छ।
आइसकेपछिको नयाँ बजेट बनाएको यो मैले पहिलो पटक हल्दीबारी गाउँपालिकाको लागि म नै संलग्न रहेको यो पहिलो बजेट हो। यसमा हामीले योभन्दा अघिल्लो पटक त्यही हामी हाम्रो भेटघाटमा हाम्रो छलफलमा पनि गाउँपालिकाले अघिल्लो पटक चाहिँ घाटा बजेट बनाएको भन्ने कुरा तपाईँलाई थाहा नै छ। यो पल्ट त्यो घाटालाई हामीले करेक्सन गरेर यो अहिलेका जनप्रतिनिधिज्यूहरूको चाहिँ अन्तिम वर्ष पनि भएको र नेपाल सरकारले चाहिँ अथवा निर्वाचन आयोगले चाहिँ यही फागुनभित्र चाहिँ स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गरेको भन्ने बुझिएकोले अब चाहिँ घाटा बजेट बनाउनु हुँदैन, हामीले कम्पनीमा पनि सन्तुलित बजेट बनाउनु पर्छ भन्ने ढङ्गले हामी अगाडि बढेको थियौँ। त्यसैको फलस्वरूप चाहिँ हामीले यस वर्ष विशेष गरी अगाडिका योजनाहरू जुन हामीले बहुवर्ष योजनाहरू भनेर लिएर आइराखेका थियौँ जुन कार्यान्वयनको चरणमा रहेको थिए लगभग तिनीहरूलाई नै चाहिँ निरन्तरता दिने गरी र धेरै नयाँ कार्यक्रमहरू केही पनि नल्याउने र पुराना भएकै कार्यक्रमहरूलाई निरन्तरता दिने विशेष गरी बहुवर्ष योजनाहरूलाई प्राथमिकता दिने गरी चाहिँ हामीले बजेट बनाएको छौँ।
जस्तै अहिले मलेपलेमा महालेखा परीक्षण कार्यालयले चाहिँ बेरुजीहरू धेरै देखायो झापामा, पालिकाहरूमा धेरै बेरुजीको कुराहरू पनि आयो होइन। यो बेरुजी चाहिँ किन हुन्छ सर, के कारणले हुन्छ, जनताहरूले चाहिँ के सम्झिन्छन् भने बेरुजी हुने बित्तिकै त्यो बेरुजी रकम चाहिँ भ्रष्टाचार भयो, अनियमितता भयो भन्ने खालको बुझाइ छ। यो बेरुजुलाई चाहिँ प्रश्न गरिदिनु न, के हो यो बेरुजु भनेको चाहिँ?
सर, यो बेरुजु कानुनी रूपमा हामीले परिभाषा नै हेऱ्यौँ भने बेरुजुको परिभाषा र भ्रष्टाचारको परिभाषा हाम्रो कानुनले नेपालको कानुनले गरेको परिभाषा मिल्न जान्छ परिभाषालाई हेऱ्यौँ भने। तर हामीले ठ्याक्कै बुझ्नुपर्दा व्यावहारिक रूपमा बुझ्नुपर्दाखेरि सबै बेरुजुहरू चाहिँ भ्रष्टाचार होइनन्। हामीले जुन कुनै पनि कार्यक्रममा अथवा कुनै पनि योजनामा हामीले जुन खर्च गर्छौँ त्यो खर्चको कुनै बेला त्यस्ता पुगेन भने पनि त्यो कुरा बेरुजुमा देखिन्छ। कुनै बेला हामीले कसैलाई पेस्की दिइसकेका हुन्छौँ, कुनै काम गर्न पेस्की दिन्छौँ, उसले समयमा काम सम्पन्न गरेन भने पनि हाम्रो पेस्की बेरुजुको रूपमा रहन सक्छ होइन। अथवा हामीले चाहिँ कुनै एउटा नियमलाई हाम्रो कार्यालयलाई लागेको चाहिँ यो ऐन टेकेर चाहिँ काम कुरो अगाडि बढाउँदा हुन्थ्यो भने जस्तो लागेर हामीले काम चाहिँ काम कारवाही अगाडि बढायौँ, तर होइन, कानुनले चाहिँ अर्को ऐनतिर चाहिँ टेक्नुपर्ने, अरूतिर अरू ऐन चाहिँ आकर्षित हुनुपर्ने त्यस्ता खालको देखियो भने पनि त्यो खर्चलाई बेरुजु मान्ने भएको हुनाले सबै बेरुजुहरू चाहिँ भ्रष्टाचार होइनन् भन्ने कुरा चाहिँ म यहाँ सबै जनामा चाहिँ क्लियर गर्न चाहन्छु। कुनै बेला चाहिँ कागज पत्रहरू पुर्याउन पुग्न सक्दैन, कुनै बेला हामीले कार्यपालिका स्थानीय सरकार भएको नाताले विभिन्न किसिमका नीतिगत निर्णयहरू गर्नुपर्ने हुन्छ, ती निर्णयहरू गर्ने चाहिँ हामीसँग अहिले पनि सबै किसिमका कानुनहरू उपलब्ध छैनन्। सङ्घीय सरकारको अथवा प्रदेश सरकारको र त्यसैसँग नबाजिने गरी हाम्रा कानुनहरू नभएका कारणले पनि त्यस्ता किसिमका कुराहरू चाहिँ जुन हामीले गरिरहेका छौँ त्यो पनि बेरुजुभित्र चाहिँ मलाई पहिले बेरुजुलाईमा समेटेको हुन्छ। तर त्यो वास्तवमै भन्ने हो भने कोही कर्मचारीले अथवा कोही जनप्रतिनिधिले ठ्याक्कै अर्थसँग जोड्ने हो अथवा आर्थिक रूपमा लिने हो भने आर्थिक रूपमा त्यो हिनामिना गरेको होइन। त्यसमा केही कुराहरू नपुगेका कागजातहरू चाहिँ हामीले पुर्यायौँ भने त्यो बेरुजु चाहिँ हटेर बेरुजु खर्चुट गर्ने पनि प्रणाली हुन्छ भनेपछि सबै बेरुजु चाहिँ भ्रष्टाचार होइन।
अब तपाईँले भनिहाल्नुभयो सर, अघिल्लो वर्ष हामीले घाटा बजेट ल्याएका थियौँ, यो वर्ष त्यसलाई फुलफिल गरेर जति हामीले प्राप्त गर्ने बजेट हो त्यतिलाई मात्रै चाहिँ यो वर्षको बजेट भनेको छ। अब यो बजेट फागुनभन्दा अगाडि कार्यान्वयन गरिसक्नुपर्ने अवस्था छ, तपाईँहरू कार्यान्वयनको चरणमा चाहिँ कहिलेदेखि प्रवेश गर्नुहुन्छ सर?
हाम्रो सर बजेट कार्यान्वयनको चरणमा प्रवेश गरिसकेका छौँ। हामीले वडालाई दिनुपर्ने अख्तियारी प्रदान गरिसकेका छौँ। वडाबाट चाहिँ कार्यक्रम चाहिँ तपाईँहरूले अब सञ्चालन गर्दा हुन्छ भनेर हामीले गाउँपालिकाबाट पत्राचार पनि गरिसकेको छौँ। सँगसँगै वडा समिति, वडाध्यक्ष लगायत वडा सदस्यज्यूहरू र सम्पूर्ण वडा समिति र कर्मचारी, वडा समितिका कर्मचारी परिवार नै चाहिँ छिटोभन्दा छिटो चाहिँ हाम्रा वडा अन्तर्गतका योजनाहरू सँगसँगै गाउँपालिकाका योजना तथा कार्यक्रमहरू सिद्ध्याउनु पर्छ भनेर लाग्नु भएको छ। त्यसकारण हाम्रो चाहिँ कार्यान्वयनको चरणमा सुरु भइसकेको छ।
जस्तै सर, तपाईँहरू कर्मचारी भनेको स्थायी सरकार हो, जनप्रतिनिधि 5 वर्षमा आउँछन् तर तपाईँहरूले वर्षौँसम्म चाहिँ जनताको सेवा गर्नुपर्ने हुन्छ। यो अहिले लोकप्रियताको नाममा चाहिँ गुणस्तरहीन काम भइरहेछ भन्ने कुरा पनि सुन्न पाइन्छ। यो कामको गुणस्तरलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? जस्तै बिल अथवा भुक्तानी गर्ने तपाईँहरूको दायित्व हुन्छ, त्यो भुक्तानी गर्दाखेरि त्यसको गुणस्तरमा चाहिँ तपाईँहरूले कतिको ध्यान दिनुभएको छ सर? हल्दीबारीमा के छ?
हल्दीबारीमा मैले दावा गरेरै भन्नुपर्ने हुन्छ, हामीले गुणस्तरलाई, क्वालिटी र क्वान्टिटी दुवै कुरालाई हामीले एकदमै जोड दिएका छौँ। गुणस्तरहीन कामलाई विशेष गरी रोक्नुपर्छ भन्ने गरी नै हामी अगाडि बढेका छौँ। हामीले बनाएका संरचनाहरू गुणस्तर युक्त हुनुपर्छ, त्यो संरचना चाहिँ धेरै लामो समयसम्म टिक्ने हुनुपर्छ। अहिले बनाएको संरचनाले यो जनप्रतिनिधि, अहिले भएका जनप्रतिनिधि रहँदा मात्रै होइन, आगामी दिनमा फेरि पनि अर्को जनप्रतिनिधिहरू आउँदा पनि चाहिँ यो संरचना चाहिँ रहिरहनुपर्छ भनेर गरेको हामी अगाडि बढेका छौँ। र यो गुणस्तर चाहिँ मेन्टेन गर्ने कुरा भनेको चाहिँ 3 पाटा छ। स्थानीय तहको रूपमा हेर्ने हो भने हामीसँग प्राविधिक साथीहरू हुनुहुन्छ, भुक्तानी गर्ने प्रमुख प्रशासकीय अधिकृत छ, र सँगसँगै अनुगमन समिति भनेर पनि, चाहे त्यो वडामा भन्नुहोस् चाहे त्यो पालिका स्तर अनुगमन समिति भन्नुहोस्, यो तिनै तहको चाहिँ तिनैवटा चाहिँ संस्था चाहिँ रहेका छन्। र यो तिनैवटा जुन पक्षहरू छ, यो पक्षहरू चाहिँ हल्दीबारी गाउँपालिकाका विकासका योजनाहरूलाई चाहिँ गुणस्तरयुक्त बनाउन चाहिँ लागि परेको कुरा चाहिँ मैले अनुरोध गर्न चाहेँ। हाम्रा संरचनाहरू गुणस्तरीय युक्त छन् र हामी अझ त्योभन्दा पनि बढी गुणस्तरयुक्त बनाउने दिशामा अगाडि बढेका छौँ।
विशेष गरेर नि सर, एउटा चाहिँ सोचाइ मान्छेको बुझाइ पनि के छ भने, अब चाहिँ पक्कै पनि युवा नेतृत्व आउनुपर्छ, युवाहरूले चाहिँ अब योजनाहरू बनाउनुपर्छ ताकि ती योजनाहरू चाहिँ प्रभावकारी हुन्छन् भन्ने नै छ। अहिले तपाईँ एकजना युवा कर्मचारी भएको हिसाबले पनि यो हल्दीबारीमा तपाईँको नेतृत्वमा बनेको यो बजेटले चाहिँ कस्तो नयाँ काम अथवा कस्तो खालको योजनाहरू चाहिँ आउँदैछन् ताकि जनताहरूले प्रत्यक्ष चाहिँ यो वर्ष अनुभव गर्न सक्छन् सर, के छ त्यस्तो?
सरले भनेको कुरामा, विशेष गरी यो बजेट बनाउने कुरामा कर्मचारीको भूमिका भनेको सल्लाहकारको भूमिका मात्रै हुन्छ, यसमा धेरै भनेको अहम भूमिका यहाँका जनप्रतिनिधिहरूको हुने गर्दछ। र अघि नै मैले जोड्न चाहेँ, हामीले अघिल्लो पटक र विगतमा पनि घाटा बजेटलाई अवलम्बन गर्दै आइरहेका छौँ। त्यो घाटा बजेटले चाहिँ हाम्रा ठुला ठुला योजनाहरू पनि परिपूर्ति निर्माण भइरहेको कुरा यहाँहरूलाई अवगतै छ। तर यो अन्तिम वर्ष भएको हुनाले हामीले घाटा बजेटलाई सन्तुलित बजेटमा रूपान्तरण गर्नुपर्ने भएका हुनाले हामीले यो वर्षलाई नयाँ कार्यक्रम केही गर्न सकेनौँ। नयाँ कार्यक्रमलाई हामीले धेरैवटा कार्यक्रमहरू हामीमा हुँदाहुँदै पनि नयाँ कार्यक्रम चाहिँ गर्न सकेनौँ, किनकि हामीसँग स्रोतको अभाव थियो। र यो वर्ष अलिकति नयाँ कार्यक्रम बनाउने अथवा नयाँ कार्यक्रम भन्दाखेरि चाहिँ अन्तिम वर्ष भएको हुनाले अलिकति वितरणमुखी कार्यक्रम पनि हुन जान्छ कि जसले चाहिँ मतदातालाई चाहिँ नकारात्मक प्रभाव पारेर चाहिँ मतदाता आकर्षित मात्रै गर्ने खालका कार्यक्रमहरू हुन्छन् कि किनभने निर्वाचन आउँदैछ, आचार संहिता लगायतका कुराहरू हुन्छन् भन्ने दिशामा पनि हामीले सोचेको हुनाले हामीले नयाँ कार्य खालका केही पनि कार्यक्रमहरू यो वर्ष ल्याउन पर्ने. हाम्रो श्रोतभाव पनि भयो, निर्वाचन पनि छ, हामीले वितरणमुखी कार्यक्रमहरू मतदातालाई चाहिँ झुक्याउने, छल्याउने अथवा प्रभाव पर्ने, आकर्षित गर्ने खालका कार्यक्रमहरू पनि ल्याउनु पर्ने, ल्याउनु पर्न हुँदैन थियो भन्ने दिशामा चाहिँ हामी भएको हुनाले हामीले नयाँ कार्यक्रम ल्याउन सकेका छैनौँ.
विशेष गरेर हो सर, एकदमै तपाईँले भनेको कुरा एकदमै सही छ. जस्तै एकचोटि थियो तपाईँभन्दा अगाडि आउनुभन्दा अगाडि हर्दीबारी चाहिँ नाराका हिसाबले देशमै चर्चा कमाउन सफल भएको थियो, होइन? धेरै चाहिँ मिठा मिठा नाराहरू आएका थिए र केही कामहरू पनि भए. यी नारामा मात्रै आधारित भएर बजेट ल्याउनु कतिको उचित हुन्छ? तपाईँले चाहिँ दीर्घकालीन योजना चाहिँ कस्तो कस्तो सोच्नु भएको छ? भनौँ पुराना कामहरूलाई चाहिँ हेर्दाखेरि यी योजनाहरू कतिका प्रभावकारी होलान् सर?
होइन सर, नाराले ठ्याक्क नारा भन्दाखेरि जनता पनि आकर्षित हुने, ओहो राम्रो भन्ने भन्ने कुरा नै लेखिन्छ. तर नाराभित्रको कन्टेन्ट भनेको नारा मात्रै, बाहिर नारा मात्रै होइन, भित्र चाहिँ के कुरा छ, नाराभित्रका क्रियाकलापहरू के छन्, अतिरिक्त ती क्रियाकलापहरू कसरी कार्यान्वयन भइरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण कुरा हो. जुन हल्दीबारी गाउँपालिकाले योभन्दा अगाडि विभिन्न किसिमका नाराहरू राखेर चाहिँ कार्यक्रमहरू बनाएको थियो, त्यो नारा मात्रै नारामा मात्रै सीमित थिएन. त्यहाँभित्रका क्रियाकलापहरू, त्यो क्रियाकलाप कार्यान्वयन गर्ने चाहिँ नियम, कार्यविधि, निर्देशिकाहरू र त्यो क्रियाकलापलाई कार्यान्वयन गर्ने कर्मचारीको क्रियाशीलता, त्यो कर्मचारीको क्रियाशीलतामा थप ऊर्जा प्रदान गर्ने जनप्रतिनिधिको जुन चाहिँ सहयोग साथ हौसलाले गर्दाखेरि त्यो नारा नारा मात्रै थिएन, निकै नै नाराले आकर्षित मात्रै गरेन, जनतालाई आकर्षित मात्रै गरेन, त्यो क्रियाकलाप, त्यो नारा चाहिँ प्रभावकारी रूपमा कार्यान्वयन पनि भएको अवस्था मैले चाहिँ बुझेको छु. र हाम्रो हल्दीबारी गाउँपालिकाले जे जति नाराहरू अगाडि लिएर आएको थियो त्यसकोले चाहिँ राम्रो रिजल्ट चाहिँ मैले चाहिँ राम्रो रिजल्ट चाहिँ दिएको चाहिँ मैले चाहिँ महसुस गरेको छु. र हामीले यो वर्ष पनि ती नारा लगायतका क्रियाकलाप ती कार्यक्रमहरूलाई यो वर्ष पनि निरन्तरता चाहिँ दिएका छौँ.
जस्तै सर, यो COVID-19 कारणले अहिले मुलुक आक्रान्त बनेको अवस्था छ. विशेष गरेर सबैभन्दा ठुलो प्रभाव चाहिँ विद्यार्थी वर्गमा परेको देखिन्छ. सामुदायिक विद्यालयका विद्यार्थीहरू अहिले करिब करिब एक वर्षभन्दा डेढ वर्ष जति स्कुलै जान नपाउने अवस्था छ. उनीहरूको भविष्य नै अन्यल पर्ने अवस्थामा छ. यो अवस्थामा बजेट चाहिँ त्यो दिशामा तपाईँहरूले कसरी बनाउन सक्नु भएको छ सर? के छ अवस्था
यो विषयमा? सर, हामी यो कोभिडको सन्दर्भमा विद्यालय सञ्चालन गर्ने कुरामा यो स्थानीय सरकारले मात्रै होइन, म चाहिँ छुट्टै यो ढङ्गले चल्छु भनेर भन्न सक्ने अवस्था पनि छैन. किनभने कोभिडको महामारी बढिरहेको छ, ठ्याक्क हामीले चाहिँ हाम्रै निर्णयले चाहिँ विद्यालय ल रेगुलर चलाउने भनेर भन्यौँ र कुनै किसिमको दुर्घटना घट्यो, किनभने मानिसहरू अहिले कोभिडको कारणले धेरैभन्दा धेरै मानिसहरूको मृत्यु भइरहेको हामीले सुन्नमा पाएका छौँ, हामीले बिहारमा पनि देखेका छौँ, भनेपछि हामीले हाम्रो एकल निर्णय मात्रै गर्न सक्ने अवस्था विद्यालय सञ्चालनको सन्दर्भमा छैन. यसमा सङ्घीय सरकार अन्तर्गतको शिक्षा मन्त्रालय र यता जिल्लाको DCMC लगायतको सँग समन्वय गरेर चाहिँ हामीले अगाडि बढ्नुपर्ने भएको हुनाले जिल्लाको निर्णयलाई आधार मानेर नै हामीले अहिले चाहिँ विद्यालय चाहिँ अगाडि बढाइरहेका छौँ, विद्यालयको क्रियाकलाप अगाडि बढाइरहेको छौँ. तथापि हामीले यो COVID-19 पनि मध्यनजर गरेर र यो विद्यालयमा टिचरको, विद्यालयमा पढाउने शिक्षकहरूको, विद्यालयमा काम गर्ने कर्मचारी साथीहरूको र अभिभावकहरूको समेत मनोविज्ञान चाहिँ बुझ्ने गरी, त्यो मनोविज्ञान बुझेर कसरी चाहिँ उनीहरूको मनोभावना, मनोविज्ञानलाई चाहिँ साइकोलोजीलाई बुझेर के गर्दाखेरि चाहिँ उनीहरूको साइकोलोजी कस्तो खालको मनोभावना छ, विद्यार्थीको अवस्था के छ, शारीरिक मानसिक रूपमा टिचरको अवस्था के छ, अभिभावकको अवस्था के छ र उनीहरूको अवस्थालाई अध्ययन गरेर, सूक्ष्म अध्ययन गरेर त्यसको निष्कर्षको आधारमा चाहिँ यो पालिकाको शैक्षिक स्थितिलाई चाहिँ सुधार गर्न अथवा सुदृढ गर्न चाहिँ के कस्ता क्रियाकलापहरू आवश्यक पर्छ भन्नेको लागि चाहिँ र त्यस्तै क्रियाकलापहरू अगाडि बढाउनको लागि चाहिँ हामीले अहिलेलाई पाइलट प्रोजेक्टको रूपमा दुईवटा विद्यालय हल्दीबारी दुईको हल्दीबारी मावि र हल्दीबारी एकको जागृति माविमा चाहिँ मनोविज्ञान मनोविज्ञता अथवा मनोवेत्त डक्टर सहितको हामीले चाहिँ सेवा चाहिँ प्रवाह सेवा सुचारु गरेका छौँ अहिले भर्खरैदेखि। यसले चाहिँ कोभिडको उन्नाइसमा को यो महामारीलाई पनि यसले चाहिँ यो कार्यक्रमले जोड्न खोजेको छ। किन भन्दाखेरि यो कोभिडको महामारीमा तपाईँ चाहे टिचर भन्नुहोस् तपाईँ अथवा त्यहाँका काम गर्ने कर्मचारी भन्नुहोस् अथवा विद्यार्थी भन्नुहोस् अथवा विद्यार्थीका अभिभावकहरू एकदमै चाहिँ यो यो महामारीमा उकुस मुकुस हुनुभएको छ। उहाँहरूको मानसिक रूपमा चाहिँ नकारात्मक प्रभाव परिरहेको छ। त्यो प्रभावलाई हटाएर र समग्र शैक्षिक प्रणालीलाई चाहिँ गुणस्तरीय बनाउन पनि यो कार्यक्रमले सहयोग गर्छ भनेर चाहिँ हामीले एउटा कुनै संस्थासँग उहाँहरूले चाहिँ सेवा यो मनोविज्ञानसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी र त्यो उहाँहरूले चाहिँ मनोविज्ञानसँग सम्बन्धित समस्याहरू समाधान चाहिँ पहिचान गरिदिने र त्यो समस्यालाई समाधान गर्ने के उपाय अपनाउन सकिन्छ भन्ने विषयमा चाहिँ विद्यालयलाई अथवा गाउँपालिकालाई चाहिँ जानकारी दिने हेतुले चाहिँ हामीले दुईवटा विद्यालयमा त्यो अहिले चाहिँ नयाँ कार्यक्रम लन्च गराएका छौँ। भर्खरैदेखि अस्तिको कार्यपालिका बैठकले चाहिँ त्यसको लागि आवश्यक बजेट चाहिँ विद्यालयको खातामा हालिदिने व्यवस्था गरेको छ। अहिलेलाई हामीले विद्यालयको हकमा गरेको कुरो चाहिँ यति मात्रै हो, अन्यको हकमा विद्यालय कसरी सञ्चालन गर्ने भन्ने कुरामा चाहिँ सङ्घीय सरकारले दिएको निर्देशन जिल्ला सिडिएको अध्यक्षतामा रहेको समितिले गरेको निर्णयको आधारमै अरू चाहिँ थप क्रियाकलापहरू अथवा विद्यालय सञ्चालन सम्बन्धी अन्य कुराहरू चाहिँ हामीले गरेर अगाडि बढिरहेको छौँ।
अब यसैसँग जोडिने स्वास्थ्यको कुरा पनि आउँछ सर, विशेष गरेर चाहिँ हल्दीबारी ग्रामीण क्षेत्र भएको कारणले पनि स्वास्थ्यको अलिक जटिल समस्याहरू पर्यो भनेदेखि बिर्तामोडै आउनुपर्ने अथवा भद्रपुर जानुपर्ने समस्या देखिन्छ। त्यहाँका चाहिँ स्वास्थ्यसँग सम्बन्धित बिरामीहरूलाई त्यहीँ उपचार गर्न सक्ने अवस्थाको जस्तै एउटा पालिकामा 1500 हस्पिटल निर्माण गर्ने कुराहरू पनि सङ्घीय सरकारले ल्याएको थियो, त्यो कुराहरू चाहिँ कहाँ पुग्यो र स्थानीय सरकारले कस्तो सपोर्ट गर्छ सर?
यो सर अहिले हामीले जुन 1500 हस्पिटल नेपाल सरकारले चाहिँ 396 हुनुपर्छ सायद त्यो स्थानीय तह पहिलो चरणमा त्यति स्थानीय तहलाई चाहिँ 1500 अथवा 1000 5000 तिनवटा क्याटेगोरीमा छुट्याएर चाहिँ प्रत्येक स्थानीय तहमा चाहिँ एउटा हस्पिटल हुनुपर्ने जुन अवधारणा अन्तर्गत हाम्रो गाउँपालिकामा नै 1500 हस्पिटल प्राप्ति भएको थियो। पहिलो चरणमा हामीलाई अलिकति जग्गा छनौट गर्न केही समस्या परे तापनि अहिले चाहिँ कार्यपालिकाले सिङ्गो कार्यपालिकाले चाहिँ एकमत ढङ्ग भएर चाहिँ अथवा सहमतिमा चाहिँ निर्णय गरेर भर्सक गाउँपालिकाको भौगोलिक रूपमा केन्द्रमा पर्ने गरी चाहिँ जग्गा छनौट गरेर चाहिँ हस्पिटल बनाउनको लागि त्यहाँ टेन्डर आह्वान भएर सम्झौता भइसकेको अवस्था छ। अब काम सुरु गर्ने अब यो अहिले अलिकति बर्खाको अवस्था भदौमा पनि अहिले झरी परिरहेको हुनाले अबको 5-7 अथवा 10 दिनभित्रमा चाहिँ काम सुरु गर्ने गरीको वातावरण पनि बन्न गइरहेको छ, काम सुरु हुने अवस्था छ। र हामीले चाहिँ हाम्रो चाहिँ हस्पिटल चाहिँ निर्माणाधीन अब चाहिँ सुरु पनि भएको हुनाले चाहिँ सङ्घीय सरकारलाई चाहिँ आवश्यक बजेट चाहिँ विनियोजन गरिदिनु हुन अथवा यो वर्षलाई प्राप्त हुनुपर्ने बजेट चाहिँ छिटोभन्दा छिटो निकासा गरिदिनु हुन भनेर पत्राचार पनि गरेका छौँ। त्यो ढङ्गले हेर्दाखेरि हामीले यो नयाँ हस्पिटलको हकमा चाहिँ 10-15 अथवा न्यूनतम पनि 10-15 चाहिँ हाम्रो नयाँ अस्पताल बन्ने क्रम चाहिँ सुरु हुन्छ। अस्पताल यो भौतिक संरचना चाहिँ नबने तापनि हामीले अहिले अस्थायी अस्पतालको रूपमा कोभिड अस्थायी अस्पतालको रूपमा भनेर पनि सञ्चालन गरिरहेको छौँ। त्यहाँ हामीले 2 डक्टरहरूको एमबिबिएस डक्टरहरूको सेवा प्रवाह पनि उहाँहरूबाट भइरहेको छ। त्यो चाहिँ अन्य अहिलेलाई विशेष गरी हामीले कोभिड 19 सम्बन्धित उपचार सेवा प्रदान गर्ने गरी डक्टरहरूलाई चाहिँ व्यवस्थापन गरे पनि अबको केही समयपछि अन्य सेवाहरू पनि अन्य जुन स्वास्थ्यसँग सम्बन्धित सेवाहरू पनि डक्टरले चाहिँ प्रदान गर्ने गरी चाहिँ हाम्रो त्यो ध्येय रहेको छ। त्यसरी हामी अगाडि बढ्ने कुरा चाहिँ मैले जानकारी गराउन चाहन्छु। हामीले मैले अलिकति एउटा सल्लाह भन्न चाहे, हामी अब यही वर्षदेखि हामीले बजेटको पनि व्यवस्थापन गरेको छौँ। यो बिमा, यो अस्पताल स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गर्ने, नेपाल सरकारसँग समन्वय गरेर बिमा स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गर्ने, र यही चाहिँ यहाँका जनताले यही चाहिँ स्वास्थ्य बिमा मार्फतको चाहिँ औषधि चाहिँ यहीँ प्राप्त गर्न सक्ने गरीको वातावरण बनाउने दिशामा गाउँपालिका अगाडि बढेको छ। त्यो अनुसारको बजेटको व्यवस्था गरिएको छ।
अब अलिकति कृषि र पशुपालनको कुरा गरौँ सर। विशेष गरेर ग्रामीण क्षेत्र र धेरै अधिकांश क्षेत्र कृषि भूमि नै भएको कारणले पनि त्यहाँका जनताको अपेक्षा पनि पशुपालन र कृषि नै हो। यो क्षेत्रमा चाहिँ बजेट प्रत्येक वर्ष कम भयो, सबै किसानहरूले सबै समूहहरूले प्राप्त गर्न सकेनौँ भन्ने एउटा गुनासो पनि आउँछ सधैँ। यसतर्फ चाहिँ गाउँपालिकाले कस्तो सोचेको छ सर यसपालिको बजेटमा?
यसपटक पनि हामीले अलिकति हामीले ठुला योजनाहरूलाई चाहिँ बजेट प्राथमिकीकरण गर्नुपर्ने, अर्को वर्ष हामी यही समूह टिम नहुन सक्छ, नयाँ निर्वाचित जनप्रतिनिधि आउँछन् भनेपछि उहाँहरूलाई चाहिँ यो बजेटको ऋणात्मक बजेटको भार चाहिँ पार्नु हुँदैन भन्ने दिशा भन्ने जुन ध्येयको कारणले चाहिँ हामीले कृषि र पशुहरूलाई सेवा विकासको कार्यक्रमहरूमा पनि त्यति धेरै बजेट एलोकेट गर्न सकेनौँ। तथापि हामीले पुराना हाम्रा कार्यक्रमहरूलाई चाहिँ निरन्तरता दिएका छौँ। जस्तो पशु विकासको कुरा गर्नुहुन्छ भने अथवा कृषिको कुरा गर्नुहुन्छ भने कृषकहरूलाई चाहिँ यो सिँचाइको व्यवस्थापन गर्नको लागि लगभग 225-227 लगभग हाराहारीमा कृषकहरूलाई चाहिँ सिँचाइ सेवा पुर्याउने उद्देश्यहरूले उहाँहरूको 50% लागत सहभागितामा हामीले 64,000 बराबर त्यसको आधा 25,000 चाहिँ 227 कृषकहरूलाई चाहिँ उपलब्ध गराउने, बोरिङको लागि उपलब्ध गराउने भनेर चाहिँ बजेट
हजुरलाई
निरन्तरता दिएको छौँ। योपल्ट हामीले थोरै बजेट विनियोजन गरे तापनि हामीले यो भएको बजेट चाहिँ ठ्याक्क हाम्रो कार्यक्रमलाई चाहिँ सङ्घीय सरकार र प्रदेश सरकारसँग चाहिँ डुप्लिकेसन नहुने गरी, दोहोरोपना नहुने गरी चाहिँ हामीले बजेट राखेका छौँ। किनभने अघिल्लो पटक हामीले सङ्घीय सरकारले पनि त्यही शीर्षकमा बजेट राखेको र प्रदेश सरकारले पनि त्यही शीर्षकमा बजेट राखेको, जस्तो माछा पकेटको कार्यक्रम जुन हामीले हल्दीबारीको बाछा झापाभरि माछा कार्यक्रम अन्तर्गत हामीले निरन्तर रूपमा बजेट राख्ने गरेका थियौँ, र यो नारा चाहिँ प्रदेश सरकार समक्ष पनि पुगेको र प्रदेश सरकारले पनि राम्रो रेस्पोन्स गरेको कारणले चाहिँ प्रदेश सरकारबाट फेरि यो माछा पकेट कार्यक्रमको लागि चाहिँ राम्रो मात्रामा चाहिँ बजेट चाहिँ उपलब्ध गराइरहेको परिप्रेक्ष्यमा अब हाम्रो नारा छँदैछ, हाम्रो कार्यक्रम छँदैछ, र प्रदेश सरकारले यहाँ चाहिँ हामीलाई बजेट दिएको छ भने हामीले किन हाम्रो बजेट चाहिँ ल्याएर चाहिँ डुप्लिकेसन गर्ने भनेर हामीले त्यो ढङ्गले सङ्घीय सरकार र प्रदेश सरकारसँग चाहिँ दोहोरोपना नगर्ने गरी चाहिँ बजेटको व्यवस्थापन गर्ने गरेका छौँ। कृषिमा अरू हामीलाई विभिन्न किसिमका पकेटका कार्यक्रमहरूलाई बजेट चाहिँ आवश्यकता अनुसार बजेट प्रवाह गरेका छौँ। यद्यपि अघि मैले भने सङ्घीय सरकार र प्रदेश सरकारले दिएको छ भने त्यस्ता कार्यक्रमहरूमा हामीले बजेट हालेका छैनौँ। र पशु स्वास्थ्य सेवा पशु विकासतर्फको कुरा गर्ने हो भने हामीले हाम्रो मूल ध्येय चाहिँ हाम्रा जुन पशु किसानहरू छन् उहाँहरूलाई चाहिँ पशु स्वास्थ्यसँग सम्बन्धित सेवा प्रवाह लिनको लागि चाहिँ जुन गाउँपालिकामै आउनुपर्ने बाध्यता थियो त्यो बाध्यतालाई चाहिँ हामीले हटाएका छौँ। त्यो बाध्यता हामीले अघिल्लो पटकदेखि नै हटाउने प्रयास गरेको छौँ र यो पटकदेखि चाहिँ हाम्रा किसानहरू चाहिँ स्वास्थ्य वडा कार्यालयमै गएर चाहिँ पशुहरूसँग सम्बन्धित स्वास्थ्य सेवा चाहिँ पशु स्वास्थ्य सेवा चाहिँ लिन सक्ने व्यवस्थापन हाम्रो यो पल्टको बजेटले गरेको छ। वडा कार्यालयमा हाम्रा पशु प्राविधिकहरूको उपलब्धता, त्यहाँ चाहिँ चाहिने विभिन्न किसिमका सामग्रीहरूको उपलब्धता र त्यहाँ आवश्यक पर्ने अति आवश्यक पर्ने सबै औषधिहरू हामीले पुर्याउन नसकौँला, तर हामीलाई जेनरली अति आवश्यक पर्ने औषधि पशु स्वास्थ्यसँग सम्बन्धित औषधिहरू पनि हामीले वडामै व्यवस्थापन गरेर चाहिँ कृषकहरू चाहिँ गाउँपालिका नआउने गरी आउन नपर्ने गरीको चाहिँ नपर्ने गरी हामीले यो बजेटमा व्यवस्था गरेको छौँ।
सर, अब यो कोभिडले गर्दाखेरि सामाजिक विकासतर्फका विभिन्न तालिमहरू गोष्ठीहरू गर्नुपर्ने त्यस्ता कार्यक्रमहरू जुन हुन्छन् सामाजिक विकासतर्फका, यी कार्यक्रमहरू रोकिरहेको अवस्था छ, अहिले पनि कोभिडको महामारी सकिएको छैन, यो सामाजिक विकासतर्फको खर्चलाई चाहिँ कसरी हेर्नु भएको छ सर तपाईँहरूले?
हामीले हल्दीबारी गाउँपालिकाले विगतका कुराहरूलाई नै हेऱ्यौँ भने सामाजिक यो विभिन्न किसिमका तालिम गोष्ठीहरूमा अलिकति अरू गाउँपालिकाको तुलनामा कमै खर्च गरिआएको कुरा पनि मैले अनुरोध गर्न चाहेँ। अघिल्लो वर्ष पनि हाम्रा तालिम गोष्ठी लगायतका कार्यक्रमहरू धेरै हुन सकेनन्, हामीसँग लिमिटेड कार्यक्रमहरू थियो ती पनि हुन सकेनन्, र यो वर्ष पनि कोभिडको महामारीलाई मध्यनजर गरेर र यो कोभिड चाहिँ रहिरहने तथ्यलाई चाहिँ पूर्वानुमान गर्दै हामीले चाहिँ आकलन गर्दै चाहिँ यो विभिन्न किसिमका तालिम गोष्ठी लगायतका कार्यक्रमहरूको लागि हामीले धेरै बजेट छुट्याएका छैनौँ। हामीले अन्य कार्यक्रमहरूमै हाम्रो बजेट चाहिँ फोकस गरेको छौँ, त्योभन्दा हामीले चाहिँ बरु कोरोना कोभिड रोकथाम र नियन्त्रणको लागि चाहिँ बजेट त्यतातिर चाहिँ बढी बजेट विनियोजन गरेको अवस्था छ।
यो लगभग नयाँ नेपाल भन्छ होइन, यो सङ्घीयतामा मुलुक गइसकेपछि जनताले धेरै अपेक्षा पनि गरेका थिए, यो अवस्थामा आइपुग्दाखेरि यो 5 वर्षको अवधिलाई मूल्याङ्कन गर्दा तपाईँले हल्दीबारीमा आएको यो समयमा हल्दीबारीलाई निहालिरहँदाखेरि जनताले राज्यले उपलब्ध गराउनु पर्ने न्यूनतम आधारभूत आवश्यकताहरू हल्दीबारीवासीले अवधि प्राप्त गर्न सकेको अवस्था हो सर अहिलेसम्ममा?
जनप्रतिनिधिज्यूहरू, यहाँको टिम, सिङ्गो टिम जनताका न्यूनतम आधारभूत आवश्यकताहरू पुरा गर्नेतर्फ एकदमै केन्द्रीकृत हुनुहुन्छ, उहाँहरूको अधिकतम प्रयास रहिरहेको छ। त्यसमा कर्मचारीको तर्फबाट उपलब्ध गराउनु पर्ने सहयोग पनि भइरहेको छ, मा जनताका इच्छा आकाङ्क्षा र विकासका मागहरू बढी नै हुन्छन्, तर हामीसँग स्रोत साधन एकदमै सीमित हुन्छ। यो त्यो सीमित स्रोत साधनलाई अधिकतम उपयोग गरेर जनताको विकास निर्माणको जुन आकाङ्क्षाहरूलाई पुरा गर्नु परेको छ, यस हिसाबले हेर्दाखेरि हाम्रो स्रोतलाई मध्यनजर गरेर हेऱ्यौँ भने हामीले जनतालाई चाहिँ आवश्यक पर्ने आधारभूत आवश्यकताका कुराहरूलाई पुरा गर्ने दिशामा चाहिँ अधिकतम प्रयास पनि गरेका छौँ र धेरैवटा कुराहरू चाहिँ हामीले पुरा गरेको जस्तो लाग्छ। तपाईँले त्यो शिक्षाको कुरामा हेर्नुभयो भने अथवा स्वास्थ्यको कुरा, स्वास्थ्यमा पनि अहिले जुन किसिमको कोभिड-19 रोकथाम र नियन्त्रणको कुरा, यसमा म हामीले भन्नै पर्ने हुन्छ अरू गाउँपालिकाभन्दा चाहिँ अझ अलिक बढी हामीले चाहिँ हाम्रो आइसोलेसन सेन्टरलाई अलिकति व्यवस्थित गरेका छौँ जस्तो लाग्छ। हामीले बिरामीलाई, कोभिडको बिरामीहरूलाई चाहिँ कोभिड लाग्ने बित्तिकै चाहिँ स्वास्थ्य संयोजकले चाहिँ फोन गर्ने, त्यो पछि जो जुन वडाको चाहिँ कोभिडका बिरामी हुनुहुन्छ उहाँहरूलाई चाहिँ त्यो त्यही वडाको चाहिँ हाम्रो स्वास्थ्यका कर्मचारी साथीहरूले चाहिँ नियमित दिनमा एकचोटि फोन गर्ने, अवस्था कस्तो छ भनेर बुझ्ने, केही समस्या पर्यो भने त्यहाँ घरैमा गएर चाहिँ त्यसको निदान खोज्ने, र त्यो समस्या पनि हाम्रो चाहिँ घरैबाट चाहिँ सेवा प्रवाह हुन सकेन भने हाम्रो आइसोलेसनमा ल्याउने, आइसोलेसनबाट पनि चाहिँ उहाँलाई अवस्था ठिक अवस्थामा ल्याउन सकिएन भने हस्पिटल पुर्याउने वातावरण पनि गरिरहेको छौँ। हामीले यो कोभिडका बिरामीहरूलाई पोस्ट प्याकेज भनेर चाहिँ 2000 लगभग 2000 को हाराहारीमा उहाँहरूलाई चाहिँ खानुपर्ने विभिन्न किसिमका चना, अन्डा लगायतका कुरा,
पौष्टिक आहार
चाहिँ जुन चाहिँ त्यो कोभिडको बेला चाहिँ स्वास्थ्यले चाहिँ के खाँदा चाहिँ राम्रो हुन्छ, उहाँहरूको स्वास्थ्य अवस्था सुधार हुन्छ भन्ने र तोकिएको छ, ती सबैको चाहिँ मिलाएर पौष्टिक आहार पनि उपलब्ध गराइरहेको छौँ। हामीले औषधिको प्याकेज पनि उपलब्ध गराएका छौँ। हामीले नियमित एन्टिजेनको व्यवस्था गरेका छौँ। आइतबार, मङ्गलबार र बिहिबार हामीले प्रत्येक आइतबार, मङ्गलबार र बिहिबार चाहिँ एक ठाउँमा एन्टिजेन, हाम्रो आइसोलेसन सेन्टरमा एन्टिजेन गर्ने व्यवस्था मिलाएका छौँ। होइन, अलिकति मासमा चाहिँ अलिक धेरै सङ्क्रमण होला जस्तो अवस्था आयो भने हामीले वडामै गएर वडाका 2-4 वटा ठाउँहरूलाई तोकेर वडामै गएर अथवा सम्बन्धित ठाउँमै गएर पनि एन्टिजेन गर्ने व्यवस्था गरेका छौँ र आवश्यकता अनुसार पिसिआरको व्यवस्था गरेका छौँ। भ्याक्सिनेसन चलिरहेको छ, नेपाल सरकारले निर्देशन गरे अनुसार हामीले भ्याक्सिनेसन गरेका छौँ भनेपछि यो त यी कुराहरू जुन स्वास्थ्य सेवा जुन आधारभूत चाहिँ विकासको आधारभूत पक्षभित्र पर्छ, यसमा पनि हामीले चाहिँ अरू गाउँपालिकाभन्दा अलिक अगाडि बढेका छौँ। अलिक तुलनात्मक ढङ्गले हामीले अलिक धेरै गरेका छौँ कि जस्तो लाग्छ। त्यो त हामीले भन्दा पनि विशेष गरी जनताले मूल्याङ्कन गर्ने कुरा हो। र अरू विषयमा पनि शिक्षाको कुरो अघि आइहाल्यो, स्वास्थ्यको कुरो, कृषि पशुका कुराहरू अथवा हाम्रा भौतिक पूर्वाधारका कुराहरू, सडकका कुराहरू, हाम्रा भौतिक संरचनाहरू, जापा भवन, वडा कार्यालय भवन र मनोरञ्जनका कुरा गऱ्यौँ भने अथवा पर्यटकीय स्थलका कुरा गऱ्यौँ भने भेलागुडी पार्क एकपल्ट ठेका लगा लागिसकेर 5-6 करोडको बनिरहेको, फेरि पनि हामीले 5 करोड बराबरको काम गर्न चाहिँ यही वर्षदेखि सुरु गरिरहेको अवस्था। यसरी हेर्दाखेरि हाम्रो प्रयास निरन्तर छ। हामीले हाम्रोले चोटले भ्याउन्जेलसम्म चाहिँ हामीले प्रयास गरेका छौँ, गरेको जस्तो लाग्छ। र अन्य कुरा चाहिँ अब यो मूल्याङ्कन गर्ने कुरा, अन्तिम मूल्याङ्कनकर्ता चाहिँ जनता नै हो, उहाँहरूले मूल्याङ्कन गर्ने कुरा हो। तथापि उहाँहरूका इच्छा चाहनाहरू धेरै हुन सक्छन्। ती धेरै इच्छा चाहनाहरूलाई हामीले प्राथमिकीकरण गरेर निरन्तर रूपमा चाहिँ पूर्ति गर्ने प्रयास गरिरहेको छ।
अन्त्यमा सर, जस्तै यो चालु आर्थिक वर्षको बजेटलाई लिएर अथवा हल्लीबारीका विषयमा मैले चाहिँ प्रश्न गर्न छुटाएका कुनै विषयहरू छन् भने राखिदिनुहोस् न।
सरले लगभग हामीहरू सबै क्षेत्रलाई समेटेर सोधिसक्नु भएको छ सर, सायद छुटे जस्तो लाग्दैन। मैले फेरि पनि अनुरोध गर्न चाहेँ, योपल्ट समग्र रूपमा बजेटलाई हेऱ्यौँ भने हल्लीबारीमा त केही पनि भएन भने जस्तो पनि जनतालाई महसुस हुन सक्छ, तर वास्तवमा त्यसो होइन। हामीले अगाडिदेखि गरिआएका ठुलो पूर्वाधारका सडक पूर्वाधार, विशेष गरी हाम्रो 4 चाहिँ सडक खण्डहरू, जुन 20-21 किलोमिटर चाहिँ सडक पिच गर्ने भनेर हाम्रो बहुवर्ष योजनाको रूपमा रहेका छन्, हामीले त्यसलाई चाहिँ बजेट पनि त्यसलाई पनि पूर्ण रूपमा बजेट विनियोजन गर्न सकिएन। हामीले त्यसमा अलिकति ध्यान दिएका छौँ। र अरू योजनाहरू नदेखिने, जस्तो वडाले वडा सिलिङभित्रका बजेटहरू बजेट तथा कार्यक्रमहरू तर्जुमा गरेको छ। हाम्रो गाउँपालिकामा चाहिँ त्यही 4-5 मात्रै हो, त्योदेखि बाहेक चाहिँ नदेखिएको जस्तो लाग्छ। तर यी ठुला संरचनाहरू, सानातिना कामहरू भन्दा पनि देखिने गरेको कामहरू चाहिँ, देखिने गरेको संरचनाहरू चाहिँ यिनै हुन्। यसले समग्र हल्दीबारीका यी यदि यी संरचनाहरू पूर्ण रूपमा निर्माण भइसक्ने हो भने चाहिँ यसले ठ्याक्कै हल्दीबारीमा चाहिँ देखिने संरचना पनि हुन्छ। कसैले आएर हेर्दाखेरि अथवा कसैले मूल्याङ्कन गर्नु पर्यो भने ओहो, हल्दीबारीमा चाहिँ साँच्चै नै राम्रो संरचना बनेछ भन्ने गरीको वातावरण पनि पछि भविष्यमा तयार हुने कुरा चाहिँ म यहाँका सम्पूर्ण हल्दीबारीवासीहरूमा अनुरोध गर्न चाहन्छु। र हामीले निरन्तर यो कोभिडलाई, विशेष गरी कोभिड रोकथाम र नियन्त्रणमा हाम्रो प्रयास निरन्तर जारी छ। अहिले बर्खाको समय छ, धेरैवटा बाटाघाटाहरू हाम्रो बिग्रिएका छन्। स्वाभाविक तुलनात्मक रूपमा हाम्रो हल्दीबारी गाउँपालिका होचो स्थान हो, यहाँ सामान्य वर्षाले पनि, वर्षाको पानीले चाहिँ हाम्रा सडक संरचनाहरूलाई बिगार्ने, भत्काउने, खाल्डाखुल्डी पार्ने, हिलाम्य बनाउने गर्छ। त्यो अहिले चाहिँ हिलाम्य सडक देख्दाखेरि चाहिँ हल्दीबारीमा केही नभएको जस्तो पनि देखिन सक्छ, तर हामीले यी हिलाम्य सडकहरूको लागि पनि आवश्यक व्यवस्थापन गर्ने गरी अस्तिको कार्यपालिकाको बैठकले निर्णय गरेको छ। हामी यो हिलाम्य अहिले भएका सडकहरू, जुन धुले विभिन्न किसिमका खाल्डाखुल्डीहरू परिराखेका छन्, यसलाई चाहिँ मर्मत सम्भार गर्ने गरीको दिशामा अगाडि बढेका छौँ। सम्भवतः 10 अगाडिसम्म चाहिँ हाम्रा यी सडकहरू पुरै स्तरोन्नति नभए पनि अहिले भएका खाल्डाखुल्डीहरू पुरिएर जनता चाहिँ सहज ढङ्गले हिँड्ने गरी चाहिँ को हाम्रो सडक संरचना बन्ने कुरा पनि यहाँहरूलाई म विश्वास दिलाउन चाहन्छु।
यिनै कुराकानीका साथमा हामी जनताको गुनासो, जनप्रतिनिधि र कर्मचारीसँगको अन्त्यमा छौँ। अर्को महिना हामी अन्य विषयवस्तु लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।